हामीले यो नागरिकको क्लासहरूमा रुथको पुस्तक हामीले एक अध्याय भ्यायौँ अनि दुई अध्यायको लगभग आदि भन्दा अलिक बढी भ्यायौँ अनि आज चाहिँ हामी रुथ दुई अध्यायको 17 23 खण्डहरूबाट हेर्नेछौँ। प्रभुको इच्छामा यो समय रुथ 2:17-23 खण्डहरू हामी हेर्नेछौँ। पहिला हामी 67 यसलाई पढौँ अनि केही पृष्ठभूमिहरू फेरि सम्झना गरेर हामी अघि बढ्नेछौँ। रुथ 2:17-23 तब रुथले साँझसम्म बारीमा शिला टिपिन् र आफूले टिपेका बालाहरू झाँटिन् अनि त्यो जौ एक एपा जति भयो अनि उनले त्यो उठाइन् र सहरमा गइन् अनि उनकी सासूले उनले टिपेका अन्न देखिन् अनि उनले आफू अघाएपछि जे उबारेर राखेकी थिइन् त्यो निकालिन् र तिनलाई दिइन् अनि उनकी सासूले उनलाई भनिन् आज तिमीले कहाँ शिला टिप्यौ अनि कहाँ तिमीले काम गर्यौ उनी धन्यका हुन् जसले तिम्रो चासो दिए अनि उनले आफूले जससँग काम गरेकी थिइन् उनको विषयमा आफ्नी सासूलाई बताएर भनिन् आज मैले जससँग काम गरे ती मानिसको नाम बोआज। तब नाओमीले आफ्नी बुहारीलाई भनिन् परम प्रभुबाट उनी धन्य कहाउन् जसले जिउँदा र मरेकाहरूप्रति आफ्नो दया हटाउनु भएको छैन। अनि नाओमीले उनलाई भनिन् ती मानिस हाम्रा नजिकका नातेदार हुन् हामीलाई दाम तिरेर छुटाउने वालाहरू मध्ये एक हुन्। अनि मुआबी रुथले भनिन् उनले मलाई यो पनि भने मेरा जवान मानिसहरूले जबसम्म मेरो सबै फसल उठाइसक्दैनन् तबसम्म तिमी तिनीहरूको साथ साथ लागिरह। अनि नाओमीले आफ्नी बुहारी रुथलाई भनिन् हे मेरी छोरी तिमी उनका दासीहरूसँग लागेर जानु असल हो कि तिनीहरूले तिमीलाई अरू कुनै बारीमा नभेटाउन् तब जौको कटनी र गहुँको कटनी नसिदिन्जेल अनि शिला भटुल्नलाई बोसका दासीहरूको साथ साथ लागिरहन् अनि उनी आफ्नी सासूसँग बस्थिन्। अनुसार प्रार्थना गरौँ यहाँ कि भन्ने पिता हामी तपाईँको सामु आउँछौँ। यो वचनको खण्डहरूको लागि धन्यवाद छ, रुखको पुस्तकको लागि धन्यवाद छ अनि विशेष धन्यवाद दिन्छौँ तपाईँको पवित्र आत्माको लागि जो हाम्रो शिक्षक हुनलाई हामीलाई दिनुभएको छ अनि तपाईँको आत्माका कुराहरू तपाईँको भित्री कुराहरू तपाईँको आत्माले बाहेकहरू कसैले जान्नु हुँदैन अनि उहाँले हामीलाई प्रकट नगर्नु भएसम्म हाम्रो लागि यो खालि शब्दहरू मात्र हुन्छन् तर यसमा भएका गहिरा गहिरा शिक्षाहरू हामीलाई सिकाउनुहोस्। हामीले भजनमा गाए चाहिँ वचनमा हामीलाई येशु देखाउनुहोस्, उहाँको काम देखाउनुहोस्, हाम्रो जिम्मेवारीहरू देखाउनुहोस् पिता अनि हामी बद्लिन सकौँ। जति तपाईँको वचनलाई हेर्छौँ जुन ऐना हो भन्नुभएको छ त्यति नै हामी आफूलाई हाम्रो वास्तविक अवस्था जाँच्दै हामी बद्लिन सकौँ। बदल्नुहोस् हाम्रो हृदयलाई अनि ख्रिस्टको जस्तै बनाउनुहोस् पिता। धन्यवाद छ जुन असल काम तपाईँले सुरु गर्नुभयो त्यो पुरा गर्नुहुनेछ ख्रिस्टको दिनसम्म। भन्न आउँछौँ हामीलाई दिएको जिम्मेवारीहरू हामीलाई दिएको वचनमा विश्वास गरिरहन सहायता गरिदिनुहोस्। धन्यवाद पिता यो खण्डहरू सिक्नलाई अनि सिकाउन मलाई पनि सहायता गरिदिनुहोस् पिता। साना नानीहरूको लागि पनि वचनहरू दिनुहोस्, बाबुआमाको लागि पनि तपाईँको वचन दिनुहोस् पिता, दिनुपर्ने शिक्षाहरू दिनुहोस् अनि वृद्धहरूको लागि पनि युवाहरूको लागि एक एकको लागि। धन्यवाद पिता प्रार्थना गर्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा। एउटा पद यहाँ हामी चिन्ह राखिरहेको रुथ 2 अनि एउटा पद हामी पहिलाहरूमा त्यो पद हेरेर हामी फेरि फर्कनेछौँ। हितोपदेश 16:9 हितोपदेश 16:9 यहाँ लेखिएको छ हितोपदेश 16:9 मानिसको हृदयले आफ्नो बाटोको योजना बनाउँछ तर परमप्रभुले उसका पाइलाहरू डोर्याउनुहुन्छ। अनि यो कुरा हामी रुथको पुस्तकमा देख्न सक्छौँ। रुथमा फर्क्यौँ अलिकति पृष्ठभूमि बताउँछ। रुथ चाहिँ सुरु हुन्छ एलिमेलेक भन्ने व्यक्तिको जीवनबाट। कसैले भन्न सक्नुहुन्छ एलिमेलेक नामको अर्थ के हो? परमेश्वर मेरो राजा हुनुहुन्छ. एलिमेलेक नामको अर्थ चाहिँ परमेश्वर मेरो राजा हुनुहुन्छ. तर वास्तविकतामा एलिमेलेक आफ्नो राजा आफै थियो. उसले जब इसरायलमा जब परमेश्वरको प्रतिज्ञाको भूमिमा अनिकाल परेको थियो, वास्तविक अनिकाल, तब परमेश्वरले उनीहरूको आत्मिक रूपमा भएको अनिकाल देखाउन खोजिरहनु भएको थियो. यो न्यायकर्ताहरूको दिन थियो. न्यायकर्ताहरूको समय यस्तो थियो जब मानिसहरूले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो, जे असर लाग्थ्यो त्यही गर्थे. त्यसै कारण परमेश्वर प्रति उनीहरू विश्वासयोग्य थिएनन्. अनि यही कुरा देखाउनलाई परमेश्वरले दण्डस्वरूप त्यहाँ चाहिँ अनिकाल पठाउनु भएको थियो. अनि यो समयमा परमेश्वरतर्फ फर्केर उहाँको मुहार खोजी गर्नुपर्ने, उहाँको इच्छा खोजी गर्नुपर्ने सट्टामा यहुदाका बेथलेहम यहुदा भएको एलिमेले आफ्नो परिवारलाई लिएर कहाँ जान्छ? मुआबमा जान्छ, जुन चाहिँ परमेश्वरको इच्छाभन्दा बाहिर थियो. परमेश्वरको इच्छा सिमानाभन्दा बाहिर पुग्यो एलिमेले. त्यसैले अब तुरुन्तै उसलाई आक्रमणहरू आउन थाल्छ. उसको छोराहरूले अन्य जाति स्त्रीहरू विवाह गर्छन्. एलिमेलेकको मृत्यु हुन्छ. प्रभुले देखाउनुहुन्छ वास्तविक राजा चाहिँ उहाँ नै हो. हामीले जित्न सक्दैनौँ प्रभुलाई. उहाँको इच्छालाई हामी नागेर गयौँ भने हामी सफल हुन सक्दैनौँ. जबसम्म हाम्रो मार्गहरू उहाँको हातमा सुम्पदैनौँ, उहाँमा राख्दैनौँ, तबसम्म उहाँले हाम्रो बाटो सिधा तुलाउन सक्नुहुँदैन. फलस्वरूप एलिमेलेकको मृत्यु हुन्छ. उसको दुईटा छोराहरूको मृत्यु हुन्छ. बाँकी रहन्छन् तिनवटा विधवा, तिनवटा चिहान, अनि तिनवटा विधवा बाँकी रहन्छन्, नाओमी, रुथ र ओर्पा. अनि उनीहरू चाहिँ अब उनीहरू खबर पाउँछ, एउटा असल खबर पाउँछ. परमेश्वरले आफ्ना जनलाई भेट्नु भयो अरे, अन्न त्यहाँ अब फल्न थालेको छ अरे, है, शुभ समाचारहरूले पाउँछ. अनि त्यसपछि नाओमी आफ्नो दुईटा बुहारीहरूसँग जान्छ. अनि बीच बाटोमा पुगेपछि अब त्यहाँ चाहिँ दुईजनाको बीचमा छनौट हुन्छ. नाओमी रुन्छ, अनि मेरा छोरी भन्छ, अङ्गालो हाल्छ, चुम्बन खान्छ, सब भौतिक रूपमा राम्रो देखिन्छ, असल सासु देखिन्छ. तर वास्तविक उसले आफ्नो बुहारीहरूको आत्मिक कुराको फिक्री गरेको छैन. हामीले भौतिक फिक्री गर्दैमा हामी असल हुँदैनौँ. हाम्रो छोराछोरीलाई हामीले खालि खान लाउन पढ्न दिएर मात्र हुँदैन. उनीहरूको आत्मिक कुराको फिक्री छैन भने पछि हटेको नाओमी र तपाईँ र ममा के पनि फरक छैन. वास्तविक चासो उनीहरूको आत्मिक जीवनको चासो गर्नुपर्छ, जुन अहिले हामी सिक्नेछौँ. रुथको निर्णय चाहिँ अडिग्रहन्छ. चाहिँ उसले भन्छ तपाईँको परमेश्वर अब मेरो परमेश्वर. रुथ एउटा नयाँ विश्वासीको रूपमा अब यहुदामा आउँछ, इसरायलमा आउँछ. ओर्पा चाहिँ रुन्छ, तैपनि ऊ फर्किन्छ. साँचो गरी प्रभुलाई विश्वास गरेको थिएन. अनि ओर्पा नाश हुन्छ, मुआबमा जल्छ, नाश हुन्छ. के हुन्छ उसको बारेमा के पनि बताएको छैन. तर रुथ त परमेश्वर एउटा पुस्तक नै दिनुभएको छ. अनि रुथको पुस्तक वास्तवमा अति सुन्दर पुस्तक छ, जुन तपाईँले अलिक चाप्दै हुन्छ. मलाई वास्तवमा पुरानो नियमलाई यति धेरै प्रेम गर्नलाई सहायता भयो कि रुथको पुस्तक अध्ययन गरेपछि हो. जब मैले रुथको पुस्तक अध्ययन गरेँ, यहाँ भएको कुराहरू यति मिठो, यति रसिलो कुराहरू थियो. अनि साँच्चै मैले पुरानो नियमलाई प्रेम गर्न प्रभुले सहायता गर्नुभयो. रुथ चाहिँ अब नाओमीसँग फर्केर आउँछ. नाओमी पछि हटेको विश्वासी थियो, त्यसैले उसले अब गनगन गर्न थाल्छ, मलाई नाओमी नभन, मलाई के भन, मार भन, तितो, किनभने परमेश्वरले मसँग तितो व्यवहार गर्नुभयो. उसले आफ्नो गल्ती देख्दैन, अझ परमेश्वरको ताडना रूपी हातलाई उसले तितो रूपमा देख्छ. तर परमेश्वरले कति ठुलो अनुग्रह योजना गर्दै हुनुहुन्छ त्यो देख्न सक्दैन. अनि दुई अध्यायमा हामी जब आइपुगेका थियौँ, त्यहाँ चाहिँ रुथको चरित्रहरू के हामीले हेऱ्यौँ, गुणवती स्त्रीको चरित्रहरू हामीले हेऱ्यौँ. साथै नयाँ विश्वासी रुथलाई बोअजको केही शिक्षाहरू थियो, केही अर्थीहरू थियो. तिमी यही मेरो बारीमा लागिरह, मेरो दासीहरूसँग लागिरह, तिमीहरू आँखा यतै लागिरहन्, अनि उसको लागि तिमीहरूले जानी जानी शिलाहरू खसालेर छोडिदेऊ, उसका नहप्काऊ भनेर सबै उसलाई असल प्रबन्ध गर्छ. अनि बोअज चाहिँ ख्रिस्टको चित्रण हुन् वचन, हामीले येशूलाई देख्नुपर्छ. अनि बोअज रुथको पुस्तकमा चाहिँ बोअजलाई ख्रिस्टको चित्रणको रूपमा राखिएको छ. अनि हामी आइपुग्छौँ यहाँ सत्र अध्यायमा, माफ गर्नु, सत्र पदमा, दुई अध्यायको सत्र पदमा. अनि अहिले चाहिँ हामी रुथलाई देख्छौँ, चाहिँ अति सक्रिय स्त्री छ ऊ चाहिँ. अनि परमेश्वरले जे भन्नुभएको छ त्यो कुरालाई उसले दाबी गर्दै पालन गर्दैछ. त्यो पालन गर्ने स्त्री थियो, गुणवती स्त्री थियो. अनि उसले आफ्नो दरिद्रता, आफ्नो गरिबलाई स्वीकार गर्छ. अनि ऊ चाहिँ शिला बाला टिप्न जान्छ. त्यो पनि ठुलो नम्रता चाहिन्थ्यो त्यसको लागि, सजिलो थिएन. अनि हामी 17 र 18 पद हेरौँ. अब भर्खर बोअज र रुथको बिचमा त्यहाँ सङ्गति हुन्छ. बोअजले आफ्नै खानेकुराबाट दिन्छ रुथलाई, अनि उसले ठुलो उत्साह पाउँछ रुथले. अनि बोअजको उत्साहले रुथलाई घमण्डी बनाउँदैन, आफ्नो कामलाई बिर्सने पनि तुल्याउँदैन, तर ऊ नयाँ उत्साह र जोस पाउँछ अनि उसले आज काम गर्छ. 17 र 18 पद फेरि पढौँ, अनि त्यहाँबाट हामी एउटा महत्त्वपूर्ण शिक्षा हामी लिनेछौँ. 17 र 18 पदमा लेखेको छ, तब रुथले साँझसम्म बारीमा शिला टिपिन्, र आफूले टिपेका बालाहरू छाँटिन्, र त्यो चौ एक एपा जति भयो. रुथले प्रशस्त आशिष पाइरहे बोअजबाट. 18 पद हेर, अनि उनले त्यो उठाइन् र सहरमा गइन्, अनि उनकी सासूले उनले टिपेका अन्न देखिन्, अनि उनले आफू अघाएपछि जे उबारेर राखेकी थिइन् त्यो निकालिन् र ती नदिइन्. यहाँ देख्छन् रुथले आफ्नो सासु नाओमीको लागि केही कुरा उबारेर राखेको छ. कसरी? ऊ पहिला अघाएको छ है, अघाएको छ, अनि ऊ चाहिँ अब सासु रुथलाई पनि दिँदैछ. किन परमेश्वरले रुथलाई यति धेरै खानेकुरा दिनुभयो? ताकि उसले नाओमीसँग बाँडोस्. अब यहाँबाट हामी के सिक्छौँ भने, यहाँ चिन्ह बाँकी रखौँ, योना 7:37-38 पद हेरौँ भने एउटा शिक्षा हामी यहाँबाट देख्न सक्छौँ. रुथले नाओमी आफ्नो सासूलाई आफूले उभारेर जुन खाना दिन्छ त्यसबाट प्रभुले हामीलाई खोज्नु भएको छ. योना 7:37-38 पद, अन्तिम दिनमा, चाडको मुख्य दिनमा येशु उभिनु भयो र यसो भन्दै कराउनु भयो. महत्वपूर्ण कुरा बताउन है, त्यसै कराउँदै हुन्छ म, कोही तिर्खाउँछ भने ऊ मका आओस् र पियोस्. पहिला चाहिँ हामी ख्रिस्टका जानुपर्छ, उहाँबाट लिनुपर्छ, अनि फलस्वरूप के हुन्छ? 38 पद, जसले ममाथि विश्वास गर्छ पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछन्. जब हामीले ख्रिस्टसँग संगति गर्छौँ, ख्रिस्टको टेबलबाट हामी खान्छौँ, जब हामी जीवनको रोटीबाट खान्छौँ, वचनबाट खान्छौँ, उहाँको संगतिबाट खान्छौँ, अनि हामी अघाउँछौँ, तब हामी चाहिँ अरूको लागि आशिष बन्न थाल्नुपर्छ. लेख्न सिकाएका जे हामीले ख्रिस्टबाट पाउँछौँ त्यो हामी राखिरहने खालको विश्वासी होइन, हामी दिने खालको विश्वासी हुनुपर्छ. किन व्यक्तिहरू आफ्नो जीवनबाट ख्रिस्ट प्रचार गर्न सक्दैन? किन उनीहरू अरूको लागि आशिष बन्न सक्दैन? किनभने पहिलो त उनीहरूले ख्रिस्टबाट लिने गरेकै छैन. त्यसरी अघि अङ्कले एउटा महत्त्वपूर्ण प्रश्न गर्नुभएको थियो, फेरि दोहोऱ्याउन चाहन्छु, यो महत्त्वपूर्ण प्रश्न हो, तपाईँको दैनिक बाइबल अध्ययन कस्तो छ? तपाईँ कसरी ख्रिस्टबाट लिइरहनु भएको छ? तपाईँ आफू अघाउनु हुँदैन भने अरूलाई बाँड्न सक्नु हुँदैन. रुथ उसै पहिला आफू अघाउने गरी खाइरहेछ, अनि उसले एउटा चिन्ता छ उसको आफ्नो सासूको, के तपाईँले आफ्नो परिवारको चिन्ता छ? उनीहरूले प्रभुको वचनबाट खानुपर्छ अरे, विशेष गरी बाबुहरू, अनि जसको बाबुहरू विश्वासमा हुनुहुन्छ वा बाहिर हुनुहुन्छ, आमाहरू, तपाईँ कतिको परमेश्वरको वचनबाट खाने गर्नुहुन्छ? हिजोको खाना अथवा अस्ति शनिबारको खाना भन्नु प्रचारले हामीलाई पुग्दैन, त्यसले पुग्छ भने नसोच्नुहोस् तपाईँ बाँच्न सक्नुहुँदैन. त्यसरी हाम्रो भान्साकोठामा चाहिँ एउटा छेपारो छ, अनि पुरानो छ ऊ चाहिँ, उसलाई हामी धपाएको छैन, अरू चाहिँ धपाउँछ, हामी उसलाई धपाउँदैन, किनभने त्यो छेपारो चाहिँ हाम्रो भान्साकोठाको राजा हो, अनि त्यहाँ आउने साङ्लाहरू किराहरू सब खान्छ उसले, अनि हामीलाई मद्दत पनि भइरहेछ, अनि के भएको थाहा छ? त्यो छेपारो मोटाएको छ, मोटाएको छ एकदम है, अब तँलाई मार्न पनि घिन लाग्छ, अनि हामी छोडिदिन्छ त्यो खाओस्, त्यो त्यहीँ हुन्छ, अनि यहाँतिर धपाउँदैन हामीले. अब उसले टन्न खाएर हामीलाई केही फाइदा त हुँदैन, एउटा त हुन्छ, किराहरूलाई धेरै आउँदैन त्यहाँ, तर जब विश्वासीहरू मोटाउन थाल्छन् प्रभुको वचनले, शरीरमा होइन, भौतिक तरिका होइन, तर प्रभुको वचन खाएर जब मोटाउन थाल्छन्, उनीहरूलाई खाने भोक हुन्छ, अनि खान्छन्, तब साँच्चै उनीहरू चाहिँ जीवनको नदी उनीहरूबाट बग्छ भन्नुभएको छ प्रभुले. के तपाईँ आशिषको मुहान बन्न चाहनुहुन्न र? इस्रायललाई प्रभुले सुरुबाट यही कुरा सिकाउनु भयो, उनीहरूले जब बारीहरूमा रोप्थे. नेपालमा चाहिँ के हुन्छ भने, हामी साप्लेजुङ जाँदाखेरि चाहिँ त जति ओह्रालो आयो हामी त्यति धेरै अम्बा पाकिरहन्थ्यौँ, अनि हामी रुफल अम्बा टिप्दै खाएर थियौँ, अनि त्यो बाटोमा भएको हुनाले खानु मिल्थे पनि होला सायद, तर कसैले गाली गरेर, तर प्राय देखेको भए म सानोमा चाहिँ घर जाँदाखेरि जहिले पनि एउटा मुक्ति पाएको थिएन, तर त्यो स्कुलबाट जाँदाखेरि चाहिँ एउटा पर्खाल थियो, पर्खालमा अम्बाको बोट थियो, अनि जहिले पर्खाल चढेर अम्बा चोर्थेँ अनि भित्र साउजीले करायो भने म अम्बा लिएर भाग्थेँ, अनि दिनकै गर्थेँ। हाम्रो नेपालमा चाहिँ के छ भने त्यो खान पाइँदैन, अरूको सम्पत्ति खान पाइँदैन। अनि हाम्रै घरको अगाडि पनि एउटा ठुलो खेत थियो, त्यो खेतमा त हिँड्न पनि पाइँदैन थियो, धुरुबाजे भन्ने हुनुहुन्छ अहिले पनि हुनुहुन्छ, सानोमा हामीलाई त्यहाँ टेकेकी लहट्नुहुन्थ्यो, अनि कहिले जानी जानी हामीले उहाँलाई दुई चार राउन्ड घुमाउँथ्यौँ होइन। तर परमेश्वर इसरायलहरू के सिकाउनु भएको थियो भने तिमीहरू चाहिँ भाँड्ने व्यक्ति रहनुपर्छ, कोही तिम्रो बारीबाट जाँदैछन् त्यहाँ चाहिँ दाख दाख्रस फलेको छ, अङ्गुर फलेको छ, वा तिम्रो खेतबाट जाँदैछन् त्यहाँ के खानेकुरा छ भने, अनि भोकाएको छ भने एउटा टिपेर त्यहाँ खान सक्छ, त्यो अधिकार छ। खालि गएर लोभीले चाहिँ झोला लगाएर सबै झोला भर्न चाहिँ पाउँदैन थियो, तर खान पाउँथ्यो, प्रभुले उनीहरूलाई बाँड्न सिकाउनु भएको थियो। अनि इसरायल आज पनि बाँड्ने राष्ट्र, आज पनि उनीहरूले जब केही कुरा सिक्छ उनीहरूले बाँड्छ। उनीहरू जम्मा 10% मात्रै छ अरे त्यहाँ चाहिँ खेती गर्न योग्य जमिन मैले सुनेको, तर 10% उनीहरू पुरै आफ्नो राष्ट्रभरि बाँडेर विदेश पनि पठाउँछ उनीहरू। अनि खेती गर्ने तरिका छ उनीहरू, हामी जस्तो उनीहरूले मल हाल्दैन है, किरा खाने किरा पाल्छ, अनि किरा पाल्ने उनीहरूको फ्याक्ट्री छ, किरा उत्पादन गर्छ, किरा बेच्छ उनीहरूले, अनि त्यो किरा प्रयोग गर्छ, मल हाल्नै पर्दैन। अनि यस्तो कुराहरू चाहिँ उनीहरूले सबैलाई आउर सिक भन्दैछ, एकदम दिने खालको राष्ट्र, किनभने परमेश्वरले उनीहरूलाई सुरुबाट सिकाउनु भयो। अनि जुन हामीले इसरायलको त्यो नक्साबाट सिकेको थियौँ याद छैन, माथिपट्टि चाहिँ के थियो, गालिलको समुद्र थियो, त्यहाँबाट यर्दन नदी निस्कन्थ्यो र यर्दन नदी कहाँ पुगेर अन्त्य हुन्थ्यो, तल मृत सागरमा। यर्दन नदी त्यहाँ त माथिबाट ताजा ताजा पानीहरू पाउँथ्यो होइन, अनि त्यहाँ त मनज्ञ माछाहरू पनि पाउँथ्यो, त्यहाँ है जाल फाट्ने माछा पनि पाउँथ्यो। अनि के हुन्थ्यो, उनीहरूले पाएको पानी चाहिँ उनीहरूले यर्दन नदीबाट तल मृत सागर पठाउँथ्यो, त्यो यर्दन नदीबाट चाहिँ गालिलको झिलबाट पानी निस्कन्थ्यो, तर जति पानी जान्थ्यो मृत सागरमा, मृत सागरको चाहिँ बाहिर जाने बाटो थियो थिएन, त्यसैले त्यहाँको चाहिँ एकदम यो रसायनहरू जम्मा हुँदा हुँदा त्यहाँको नुन चाहिँ अरू समुद्रभन्दा 6 गुणा बढी नुनिलो छ, त्यसैले त्यो चाहिँ मृत सागर हो, किनभने त्यहाँबाट पानी बाहिर जाने ठाउँ छैन, एउटै बाटो भनेको बाफीकरण हो, जति पानी हुन्छ त्यहाँ जम्मा हुन्छ, केमिकल सब चाहिँ जम्मा हुन्छ, बग्ने ठाउँ छैन, त्यसैले त्यहाँ जीवहरू छैन। कति विश्वासीहरू चाहिँ मृत सागर जस्तै हुनसक्छ, प्रभुबाट त पाएँ, ओहो कति मिठो प्रचार, मलाई कति राम्रो लाग्यो, कति उत्साह मलाई, अनि जब घर फर्किन्छ अनि छैन, के तपाईँ आशिष भन्दै हुनुहुन्छ अरूको लागि, ख्रिस्टले भन्नु तिमीहरू ज्योति हो, तिमीहरूको ज्योति यसरी चम्कियोस् सबैले देखोस्। अनि सानो भजनमा गाउँथ्यौँ, ढालोले यसलाई छोप्छ कि होइन जल्न देऊ, शैतानले यसलाई फुक्छ कि होइन जल्न देऊ, विश्वासीहरू चाहिँ परमेश्वरको लागि बलदो हुनुपर्छ। रुज त्यस्तो थियो, उसले प्रशस्त लियो भोजबाट, अगायो अनि उसले आफ्नो सासूको लागि पनि राख्यो। अनि हामीहरू चाहिँ परमेश्वरको वचन सिकाउने व्यक्तिहरू हुनुपर्छ, कम्तीमा आफ्नो नानीहरूलाई, आमाहरू बाबुहरू पनि पढ्नुपर्छ। हिब्रूको पुस्तकमा यही भनेको, समय अनुसार त तिमीहरू के हुनुपर्थ्यो, गुरु हुनुपर्थ्यो, तर अझै पनि मलाई दुधै चाहिन्छ किन बढेको छैन। त्यसैले रुसमा फर्कियो, रुस चाहिँ स्वार्थी हृदय भएको स्त्री थिएन, उसले जे पाउँथ्यो प्रभुबाट त्यो बाँड्थ्यो, उसले जे बोझबाट पायो त्यो बाँड्ने खालको हृदय भएको व्यक्ति थियो। वास्तवमा संगति भनेको त्यही हो, हामीले हामीसँग पाएको कुरामा अरूलाई सहभागी बनाउनु। परमेश्वरले जब तपाईँलाई सिकाउनुहुन्छ व्यवहारिक शिक्षाहरू, जब तपाईँलाई सिकाउनुहुन्छ वचनका कुराहरू, तपाईँहरू चाहिँ यर्दन के माफ्नुहोस् गालिलको समुद्र हुनुपर्छ, मृत सागर होइन, तपाईँहरूलाई बताउने व्यक्ति हुनुपर्छ, तपाईँहरू अरूको लागि आशिषको मुहान हुनुपर्छ। अनि हामी यसरी प्रार्थना गरौँ, हामी यस्तो व्यक्ति हुन सकौँ, हामी रुज जस्तै हुन सकौँ, स्वार्थी होइन, आफ्नो पेट अगाएपछि म घर लाँदिनँ होइन, रुज चाहिँ दिने खालको व्यक्ति थिएँ। अनि वास्तविक प्रेम यही नै हो, संसारको प्रेम चाहिँ लिने खालको प्रेम हुन्छ, स्वार्थी प्रेम हुन्छ, प्रेम त गर्छ, फलफल आज खाना बोलाउनु पऱ्यो, अनि के हुन्छ भने त्यसले पनि मलाई दिन बोलाउला, अनि खाना बोलाउँदा बोलाउँदा अनि उसले मलाई पैसा पनि सहायता गर्ला, यो चाहिँ स्वार्थी प्रेम हो। उडाउ पुत्रको साथीहरू जस्तै, तर वास्तविक प्रेम चाहिँ दिने प्रेम हो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई के गर्नुभयो, प्रियहरू दिनुभयो, साँचो प्रेम थियो, त्यसैले हामी पनि दिने व्यक्ति हुनुपर्छ।
अनि प्रभुले तपाईँलाई जति तपाईँको कमाइहरूमा तपाईँको कामहरूमा आशिष दिनुभएको छ के हो परमेश्वरको कामको लागि दिनुभयो भने तपाईँलाई प्रभुबाट आशिष हुन्छ. अब 19 पद पनि हेरौँ, रुथ 2 अध्याय 19 पदमा पनि जाउँ. यहाँबाट हामी अर्को कुरा सिक्नेछौँ. अब नाओमी देख्छ रुथ शिला टिप्न गएको थियो, उसले एक एफा जति लिएर आउँछ भनेको त्यो दुईजनालाई कम्तीमा पनि 5 दिन पुग्ने खाना थियो, 5-6 दिन होइन. नाओमी छक्क पर्छ. अनि 19 पदमा हेरौँ, अनि उनकी सासूले उनलाई भनिन्, आज तिमीले कहाँ शिला टिप्यौ अनि कहाँ तिमीले काम गर्यौ? उनी धन्य कहाउन् जसले तिम्रो चासो लिए. अनि उनले आफूले जससँग काम गरेकी थिइन् उनको विषयमा आफ्नी सासूलाई बताएर भनिन्, आज मैले जससँग काम गरे ती मानिसको नाम बोअज. यसको पहिलो खण्डमा चाहिँ नाओमीले एउटा प्रश्न गरेको छ. नाओमी अब आफ्नो भूमिमा फर्केर आएको हुनाले क्रममा केही बढ्दै गरेको देखिन्छ, पछि हटेको थियो. अनि मलाई मारा भन्न, मलाई तितो भन्न भन्दै थियो, उसको मुखबाट धन्य भन्ने शब्द निस्किन थाल्छ. त्यसै जब प्रभुको सँग त्यहाँ फर्किन्छ हामी बढ्न थाल्छौँ, हाम्रो बोलीहरू हाम्रो सोचाइहरू ठिक हुन थाल्छ. नाओमी अब बढ्दैछ. तर मुख्य मैले देखाउन खोजेको चाहिँ जब रुथले पाएको आशिष नाओमीले देख्छ तब उसको हृदयमा एउटा प्रश्न आउँछ, कहाँ काम गर्यो उसले, कसरी ल्यायो यस्तो. अनि दुईवटा कुरा सिक्नेछौँ. पहिलो कुरा चाहिँ यो के हो भने रुथको पुस्तकमा नाओमीले इस्रायलको चित्रण गर्छ, रुथले चाहिँ अन्य जातिहरूबाट मण्डलीको चित्रण गर्छ, बोअजले चाहिँ ख्रिस्टको चित्रण गर्छ. अनि के देख्छ भने जब ख्रिस्टले परमेश्वरले अन्य जातिहरूलाई मण्डली बनाउनुहुन्छ, आफ्नो शरीर बनाउनुहुन्छ र उनीहरूलाई आशिष दिन थाल्नुहुन्छ, एपाको एपा आशिष थप्न थाल्नुहुन्छ, अनि यहुदीहरूलाई चाहिँ प्रश्न हुन्छ, उनीहरूको हृदयमा डाह पहिरा हुन्छ भनेको छ. एकछिन यहाँ चिन्ह लगाएर रोमी 11 जाउँ. रोमी 11 अध्याय 11 पद, इस्रायलले ख्रिस्टलाई इन्कार गरे, परमेश्वरको योजनालाई उनीहरूले रद्द गर्यो, सार्यो, टाढा सार्यो, राज्य कम्तीमा 2000 वर्षलाई सारिएको छ. ख्रिस्ट हुनु नैले, ख्रिस्ट स्वर्गमा हुनुहुन्छ तर उहाँको शरीर चाहिँ यहाँ छ, अनि यो शरीर चाहिँ अधिकांश अन्य जातिहरूले बनेको छ, अनि यसलाई मण्डली पनि भन्छ, अनि परमेश्वरले मण्डलीसँग विशेष तरिकाले व्यवहार गर्दै हुनुहुन्छ. इस्रायल रद्द भएको छ नि, इस्रायल छ उसको ठाउँमा, उसको लागि उहाँको परमेश्वरको योजना छ, तर अहिलेलाई मण्डलीसँग उहाँले काम गर्दै हुनुहुन्छ, मण्डलीमा आफ्नो योजना पुरा गर्दै हुनुहुन्छ. मण्डली चाहिँ स्वर्ग दूतहरूको लागि, संसारको लागि, यहुदीहरूको लागि परमेश्वरको साक्षी हो, गवाही हो. रोमी 11 अध्यायको 11 पदमा लेखेको छ, तब म भन्दछु कि लोटुन भनेर नै तिनीहरूले भनेको इस्रायलीहरूले ठेस खाएका हुन् त? कदापि होइन, तर तिनीहरू भनेको इस्रायलीहरू लोटेको कारणले भनेको उनीहरूको आफ्नै पापले लोटे, उनीहरू परमेश्वर ख्रिस्टलाई इन्कार गरे, लोटेका कारणले अन्य जातिहरू कहाँ के आएको छ? मुक्ति आएको छ. तिनीहरूमा भनेको कसमा? इस्रायलीहरूमा डाह पैदा गर्न लागे. त्यसैले जब मण्डलीले परमेश्वरको आशिष पाउँछ, इस्रायलीहरू प्रश्न हुनुपर्ने हो, उनीहरूले सोध्नुपर्ने हो, होइन यस्तो आशिष किन पाइरहेछ यो मण्डली भन्ने चिजले, किनभने खास मण्डली ख्रिस्टको शरीर. यो सँगसँगै हामी 31 पद पनि हेरौँ. यो खालि छोटकरीमा मात्रै बताउँदैछु म, अनि अर्को मुख्य शिक्षामा म जानेछु. रोमी 11:31 त्यसरी नै तिमीहरूले भनेको मण्डलीले अन्य जातिहरूले पाएको कृपाको कारणले तिमीहरूले भनेको इस्रायलीहरूले पनि कृपा पाऊन् भनेर तिनीहरूले पनि अहिले विश्वास गरेका छैनन्. त्यसरी उनीहरूले कृपा पाऊन् भनेर परमेश्वरले उनीहरूमा डाह पैदा गर्न खोजिरहनु छ. एउटा शिक्षा यो हो त्यहाँबाट. रुथको पुस्तकमा फर्क्यौँ. अनि अर्को र महत्वपूर्ण अनि हाम्रो व्यवहारिक शिक्षा चाहिँ के भने, के देख्छौँ भने बाबुआमाले आफ्नो छोराछोरीहरूले आज दिनभरि कहाँ समय बिताए, कहाँ उनीहरूले शिलावाला टिप्यो भन्ने कुराको चासो राख्नुपर्छ. नाओमीले रुथलाई प्रश्न गर्दैछ, तिमीले कहाँ शिला टिप्यौ, कहाँ काम गर्यौ? त्यसरी बुबामा आफ्नो छोराछोरीहरूले कहाँबाट शिला टिप्दैछन्, कहाँबाट खाँदैछन्, कहाँको चिज उबारेर ल्याएको हो, प्रश्न गर्नुपर्छ, सोध्नुपर्छ. त्यसै सोध्ने गर्नुभएको छ, आज स्कुलमा के के कुरा भयो, के के गर्यो, आज बिदा छ कहाँ गयो, के गर्यो, तपाईँ आज हुनुहुन्न घरमा, भरे आउनु भएन, रात दिनभरि छुट्टी के गर्यो, यो सानो सानो कुरा हो, हामीलाई वास्ता नलाग्ला, तर यो हामीले गर्नुपर्छ। हामीले हाम्रो छोराछोरीलाई छाडा छोड्नुभएन, यो तपाईँको जिम्मेवारी हो। परमेश्वरले छोराछोरीहरू तपाईँको हातमा राख्नु भएको छ, उहाँको सम्पत्ति भनेको छ। एकछिन हितोपदेश 29 पनि जाउँ, हितोपदेश 29 अध्याय पन्ध्र पदमा, हितोपदेश 29 पन्ध्र, हितोपदेश 29 पन्ध्र पद यहाँ लेखिएको छ, छडी र हक्कीले बुद्धि दिन्छन्, तर छाडा छोडिएको बालकले आफ्नी आमालाई केमा पर्छ भने शर्ममा पर्छ। त्यसैले एकदम ठुलो जिम्मेवारी छ, तपाईँले आफ्नो नानीहरूलाई एकदम नजिकको निगरानीमा राख्नै पर्छ है। उनीहरूको चालहरू विचार गर्नुपर्छ, के गर्दैछ उनीहरू, छाडा छोड्यो भने यसले चाहिँ तपाईँलाई र उसैलाई पनि शर्ममा ल्याउँछ। तपाईँको नानीहरू, तपाईँको छोराछोरीहरू, तपाईँको ठुलो जिम्मा छ है, हल्का नलिनुहोस्, पर्खाल हुनुपर्छ तपाईँहरू आफ्नो नानीहरूलाई, किनभने संसार चाहिँ एकदम बाटो छ हो। संसार तपाईँको नानीहरूलाई किसारेर लगेर नरक पुर्याउँछ, सैतानको इच्छा त्यही हो, कसैले पनि मुक्ति नपाओस् भन्ने उसको इच्छा हो। अनि उसले के गर्छ, आफ्नो हतियारको रूपमा संसारलाई प्रयोग गर्छ। त्यसैले तपाईँको नानीहरू कहाँबाट खाइरहेछ, कहाँबाट शिला टिपिरहेछ, कहाँबाट जम्मा गरिरहेछ, यसको एकदम ख्याल गर्नुहोस् है। संसारसँग खेलबाड नगर्नुहोस्। लुतको बारेमा हेऱ्यौँ, लुतको पत्नीको बारेमा हेऱ्यौँ, उनीहरूको समस्या के थियो, सदोम र गमोरा, संसार उनीहरूको हृदयमा थियो। हुन त लुतले मुक्ति पाएको थियो, तर उसको अन्त्य चाहिँ ओडारमा भयो। लुतको पत्नीले मुक्ति पाएको थिएन, उनीहरूको खाँबा भयो, कारण के हो, संसारप्रतिको प्रेम थियो। त्यसैले लुतको पत्नी पछि फर्केर हेऱ्यो नि, यसमा गम्भीर हुनुहोस्, प्रार्थना गर्नुहोस्, पर्खाल भन्नुहोस्, तपाईँको घरमा के कुरा छिर्दैछ, मोबाइलबाट, पत्रिकाहरूबाट। मेरो सल्लाह थियो, पत्रिकाहरू तपाईँले किनेर काम छैन, नकिन्नुहोस्। त्यहाँ भएको खराब तस्विरहरूले उनीहरूको हृदयमा त्यो काम गर्न सक्छ, हृदय एकदम छली छ। फ्रेसले भन्नु बेविचार चाहिँ हृदयमा छ, त्यो हामी बुझ्न सक्दैनौँ। हामीले गरेको एउटा गल्तीबाट उनीहरू शैतानको पासोमा पर्न सक्छन्, शैतानले उनीहरूलाई करेक्ट पारेर उनीहरूलाई नरकमा फ्याँकिन चाहन्छ, मुक्ति पास हुन चाहन्छ। तपाईँ के गर्न चाहनुहुन्छ, तपाईँको अठोट चाहिँ के हो? मैले ख्रिसमा यही अठोट गरेको छु, मेरो छोरालाई संसारले खोस्न दिने छैन प्रभुको अनुग्रहले, तर यो अठोट त मैले गर्नै पर्छ। प्रभुले बचाउनुहुन्छ भनेर म आँखा चिम्लिन मिल्दैन, उहाँले मबाट यो काम गर्न चाहनुहुन्छ, उहाँले मलाई दिनुभएको जिम्मा हो। त्यसैले यो राम्रो प्रश्न जुन नाओमीले रुथलाई गर्यो, रुथ तिमी आज कहाँ शिला टिप्यो, कुन बारीमा गयो, कहाँबाट ल्याए खानेकुरा आयो, कसले चासो ल्यायो तिमीलाई, के गर्दैछ रुथ। अनि वास्तवमा यो हामी आफैलाई पनि प्रश्न गर्ने राम्रो प्रश्न हो। हामी आफैलाई सोधौँ, आज मैले कहाँबाट शिला टिपेँ, होइन, आज बिहान उठेदेखि अहिलेसम्म तपाईँहरूले कहाँबाट शिला टिप्नु भयो, कसबाट लिनु भयो, मुख्य प्रश्न थियो। अब रुथ 2:19 दोस्रो खण्ड पनि हेर्नेछौँ। पहिला हामीले हेऱ्यौँ, बाबुआमाले आफ्नो छोराछोरीहरूलाई नजिकको निगरानी राख्नुपर्छ, छाडा छोड्नु हुँदैन, उनीहरूले के प्रयोग गर्दैछ कता छ यो तपाईँको जिम्मेवारी हो। आँखा नचिम्लिनुहोस्, होसियार हुनुहोस्। प्रभुले दिनुभएको काम मध्ये एउटा त्यो पनि हो, आफ्नो नानीहरूलाई प्रभुको निम्ति हुर्काउनु। के सपना देख्नुहोस् नानीहरूलाई, उनीहरू के बन्नुहोस् जस्तो लाग्छ तपाईँलाई, उनीहरू तपाईँलाई के ल्याएर दियोस् जस्तो लाग्छ, पैसा, नाम, इज्जत? तर बाइबल अनुसार धेरै धन सम्बन्धी चुन्नुभन्दा असल नाम चुन्नु के हो, उत्तम हो। हितोपदेश 22 एक मानिस। अनि दोस्रो खण्डमा हामी के देख्छौँ भने रुथले चाहिँ आफ्नो सासुको प्रश्नलाई उसले खराब तरिकाले सोचेको छैन, तर जवाफदेहिता देखाइरहेछ उसले। दोस्रो कुरा त्यही सिक्छौँ कि नानीहरू पनि बुबाआमाको अधीनमा बस्नै पर्छ। नानीहरू तपाईँहरू हुनुहुन्छ यहाँ, सानो नानीहरू जो बुबाआमाको अधीन हुनुहुन्छ, सुन्नुहोस् ध्यान दिएर, रुथबाट तपाईँले सिक्नुपर्ने कुरा यही हो। रुथले चाहिँ जवाब दिन्छ, मैले बोअज भन्ने व्यक्तिको बारेमा काम गरेको हो। नानीहरूले पनि हामीले बुबाआमालाई हिसाब बुझाउनु पर्छ भनेर सोच्नुपर्छ, अनि यो अभ्यास हो, किनभने हामी सबैले एक दिन ख्रिस्टको सामु हिसाब बुझाउनु पर्छ। हामीले देखेको बुबाआमा हिसाब बुझाउन चाहँदैनौँ भने, हाम्रो कुरा लुकाउन चाहन्छौँ भने, परमेश्वरलाई जसलाई हामीले देखेको छैनौँ उहाँको सामु हामी कसरी जवाफदेही भएर जिउन सक्छौँ र? उहाँको न्यायले त छोड्दैन, अहिले उहाँ हुनुहुन्छ जस्तो लाग्ला हामीलाई, हामी उहाँलाई देख्दैनौँ। एक दिन जब हामी मृत्युको ढोकाबाट बाहिर निस्किन्छौँ, हामी इन्साफमा बिनुपर्छ। एक दिन जब ख्रिस्ट आउनुहुन्छ, हामी उहाँको सामु बिनुपर्छ। यो कुरा याद गर्नुभएको छ? हामी भन्छौँ ख्रिस्ट आउनु भएको प्रार्थना गर्छौँ अनि खुसी हुन्छौँ, त्यो राम्रो कुरा, तर याद गर्नुहोस् ख्रिस्टको आगमनसँगै त्यहाँ इन्साफ पनि छ। थाहा छैन, अबको 2 सेकेन्डभित्र हाम्रो इन्साफ सुरु हुन सक्छ। अनि यसैले जसले उहाँको आगमनलाई प्रेम गर्नेहरू भनेको छ नि बाइबलमा, त्यो उनीहरू जस्तो हिसाब बुझ्न तयार छ, जस्तै आफ्नो पापहरू स्वीकार गर्दै आफूलाई दिएको जिम्मेवारीहरूमा उनीहरू विश्वासकीय भएर जिरहेछन्, उनीहरूले चाहिँ खुसी साथ भन्न सक्छन्, जीव आउनुहोस् प्रभु, किनभने तपाईँ आजै आउनुभयो भने पनि हिसाब बुझ्न तयार छु, म तयार छु, तपाईँ तयार हुनुहुन्छ। नानीहरू बुवामालाई आदर गर्नै पर्छ, बाइबलमा सिकाएको यही हो, आदर गर्न, खालि भनेको मान्नु मात्रै होइन, बाइबलमा त्यही सिकाएको छ। एकचोटि हेरौँ त एफएससीको पुस्तकमा 6:1-3 पनि एफएससी 6:1-3 खण्डहरू यहाँ लेखेको छ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबुआमाको आज्ञा पालन गर, किनकि यो के छ, उचित छ। अनि हाम्रो सानो नानीहरूलाई सिकाउन सक्ने एकदम सरल तरिका यही हो, अनि तपाईँले आफ्नो सानो एकदम सानो नानीलाई सिकाउन सक्नुहुन्छ, हामी गर्छौँ जे गर्छौँ त्यो हामी किन गर्छौँ यो ठिक छ, जाँचो तरिका यही हो, धार्मिकता नै जे ठिक छ त्यही गर्नु। प्रभुले यसरी सिकाउनु हुन्छ नानीहरूलाई, बाबुआमाको आज्ञा पालन गर, किन, किनकि यो ठिक छ। उनीहरूले हरेक कुरा जाँच्न सक्छ, यसरी म यो गर्दैछु अथवा यो गरिरहेको छैन, किन यो ठिक छ अथवा यो ठिक छैन, जाँच्ने एउटा तरिका त्यही हो। फ्रेसले भन्दै हुनुहुन्छ, परमेश्वरले भन्दै हुनुहुन्छ यो उचित छ। अब 2 पदमा यो शब्द हामी हेरौँ, यहाँ भनेछ आफ्ना बाबु र आमालाई के गर, आदर। अहिले आज्ञा मान्नु मात्रै आदर होइन, किनभने कहिले काहीँ सानोमा जहिले चाहिँ मलाई केही काम हराउनुभयो भने मलाई खास गर्न मन हुन्थेन, सधैँ गर्न मन हुन्थेन, है कतिपटक त खुसी जात गर्थेँ के अरे डेले भन्नुभएको भनेर, तर कतिपटक चाहिँ गर्न मन हुन्थेन मलाई। अनि कहिले काहीँ मेरो छोरामा त्यही देख्छ, यो राख भन्छु उसलाई राख्न मन हुँदैन, अनि मैले अब उसले छडी खान्छ थाहा छ उसलाई, अनि उसले भनेर राख्छ, अब भनेको त मान्यो, अब यसमा म खुसी हुने होइन, के यसमा आदर देख्नुभयो तपाईँले, आदर देख्नुभयो, आदर छैन यहाँ, आज्ञा पालन त छ तर आदर छैन, आदर चाहिँ हृदयको मामला हो है। त्यसैले उसले कसरी पालन गर्दैछ त्यो चाहिँ बाबु आमाले हेर्नुपर्छ, अनि प्रभुले पनि सानो नानीहरूलाई भन्नुभएको छ बाबु आमालाई आदर गर, अहिले आज्ञा पालन होइन, अनि आदर गर्छ भने आज्ञा पालन त्यसै गर्छ, तर यो चाहिँ प्रभुमा हो, त्यो भनेको के हो, जबसम्म बाबु आमाको आज्ञाहरू चाहिँ प्रभुको कुराहरूसँग मिल्छ हामी उनीहरूको आज्ञा पालन गर्नुपर्छ आदर सहित, तर जब प्रभुको कुराभन्दा बाहिर जान्छ हामीले जहिले पनि उच्च अधिकारीलाई हेर्नुपर्छ, जस्तै सङ्गति नजाऊ होइन, किन जाने सङ्गति, हाम्रो यस्तो सनातनदेखि चलिआएको धर्म होइन, अथवा यस्तो छ तिमी किन सङ्गति जाने, चर्च नजाऊ, अब के गर्ने, प्रभुले त आदर गर्नुभएको छ भनेर हामी त्यो आदर गर्ने होइन, जाँच्ने सर्वोच्च परमेश्वरको इच्छा अनुसार छ कि छैन। त्यसैले भनेको छ प्रभुमा आफ्ना बाबुआमाको आज्ञा पालन गर, नानीहरू जबसम्म बाबुआमाको आज्ञाहरू चाहिँ प्रभुमा छ तपाईँहरू त्यो गर्नुपर्छ, आज्ञा पालन गर्नुपर्छ, कसरी गर्ने, आदर सहित गर्ने, किन योसँग चाहिँ एउटा प्रतिज्ञा पनि छ,
यहाँ भनेको छ जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो. दश आज्ञामा थुप्रै आज्ञा दिनुभयो तर प्रतिज्ञा पनि जोडिएको आज्ञा चाहिँ पहिलो आज्ञा यही हो. प्रतिज्ञा के छ? तीन पद. र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्. परमेश्वरको प्रतिज्ञा. रुथलाई फेरि हेर्न जाउँ. रुथ चाहिँ ऊ चाहिँ जवाफदेही छोरीको रूपमा त्यहाँ थियो. उसको आज्ञाकारी हृदय देख्छौ, नम्र हृदय देख्छौ. नाओमीले पनि सोध्दैछ तिमी कहाँ गयो, रुथले पनि जवाफ दिँदैछ. उसले भन्न सक्थे तपाईँलाई यति ल्याए भइहाल्यो नि, किन सोध्नु भएको, सायद काम गर भनेर सोध्नु सक्थ्यो. तर छैन, भित्र उसको हृदय यति ठिक छ, यति नम्र छ. अनि अर्को चाहिँ के देख्छौ भने यहाँ रुथले आफ्नै प्रशंसा गरेको छैन. कसरी देखिन्छ यहाँ हेरौँ त, उन्नाइस पदमा, उन्नाइस पदको रुखको जवाब हेरौँ बिचबाट. अनि उनले आफूले जससँग काम गरेकी थिइन् उनको विषयमा आफ्नी सासूलाई बताएर भनिन्, के भन्दैछ ध्यान छ हेरौँ न, आज मैले जससँग काम गरेँ ती मानिसको नाम बोझ. त्यति मात्र भन्छ, त्योभन्दा बढी पनि होइन. अनि नाओमीले चाहिँ बोझ त हाम्रो छुटाउने नातेदार हो भन्न थाल्छ. अनि एक्काइस पदमा फेरि रुथको जवाब हेरौँ, अनि त्यहाँ एउटा शिक्षा म देखाउँछु तपाईँलाई. एक्काइस पदमा, अनि मुआबी रुथले भनिन्, उनले मलाई यो पनि भने, के भने, मेरा जवान मानिसहरूले जबसम्म मेरा सबै फसल उठाइसक्दैनन् तबसम्म तिनीहरूको साथ साथ लागिरह. योभन्दा बढी पनि भनेको छैन, तर यति मात्रै भनेको त बोझले उसलाई, मेरो दासीहरूसँग लाग्यो त्यति मात्रै भनेको थियो र होइन. एक्चुली जाउँ त एघार पदमा हेरौँ त, दुईको एघारमा बोझले के भनेको थियो उनलाई, दुईको एघारमा बोझले उसको प्रशंसा गर्दैछ. यहाँ भने चाहिँ बोझले जवाब दिएर उनलाई भने, रुथलाई, तिम्रा पतिको मृत्युपछि तिमीले तिम्री सासूका निम्ति जे गर्यौ त्यो सबै कुरा मलाई पूर्ण रूपले सुनाइएको छ. तिमीले आफ्ना बाबु, आफ्नी आमा र आफू जन्मेको देशलाई छोडेकी छौ र एक जाति कहाँ आएकी छौ जसलाई तिमीले पहिले चिनेकी थिइन. बोझले रुथको प्रशंसा गरिरहेको थियो तर रुथले नाओमीलाई गएर त्यो सुनाउँदैन. बोझले मलाई दिएको आज्ञा चाहिँ सुनाउँछ, मलाई यस्तो भने बोझले, यसो यसो गर लागिरह. तर बोझले म कति राम्रे, मेरो कति राम्रो बानी, मलाई कति प्रशंसा, त्यो त्यही सुनाउँदैन उसले. यहाँबाट के सिक्छौँ भने रुथ चाहिँ बरु अरूको प्रशंसा गरिरहेछ, उसले आफ्नै प्रशंसा गरेर आफैलाई प्रचार गरेको छैन. एकदम महत्त्वपूर्ण चरित्र हो, किनभने हाम्रो पाप स्वभावले जहिले आफैलाई विज्ञापन गर्न रुचाउँछ. मलाई हेर, मेरो काम हेर, होइन, हेर म यस्तो गर्दैछु. अनि आफ्नै मुखले आफ्नो प्रशंसा गर्न रुचाउनु, अनि कसैले केही भन्दै भने फुरुक्कै नाक यत्रो बनाउने, अनि किन नाक यत्रो भयो, म त यस्तो रे, म त्यस्तो रे, होइन रुथ त्यस्तो छैन. रुथ चाहिँ उसले बरु बोझको नाम मात्र लिएको छ, अनि बोझको बताएपछि बोझले मलाई यस्तो गर भनेको छ, मलाई यस्तो आज्ञा दिएको छ. बोझले म कति राम्रो थियो केही पनि रुथको छैन. त्यसैले रुथ आफ्नै प्रशंसा गर्ने व्यक्ति होइन. आत्माको फल हो, आत्माको फल प्रेम भनेको छ, अनि प्रेमले आफ्नै प्रशंसा खोज्दैन, कमण्डले फुलिँदैन. तर कति व्यक्तिहरू चाहिँ उनीहरू आफूलाई प्रचार गर्न रुचाउँछन्, अनि संसारमा त्यही देख्छौँ मान्छेहरू, म कसरी राम्ररी बन्ने, म कसरी राम्रो बन्ने, कसैले मेरो प्रशंसा गर्दै हुन्थ्यो, कसैले मलाई राम्रो भन्दै हुन्थ्यो, यही खोजिरहन्छ. विश्वासीहरूको त्यस्तो चरित्र हुँदैन, अनि यसको प्रशंसा चाहिँ ख्रिस्टबाट पाउँछ. अनि जति हामी यस्तो भन्छौँ त्यति नै प्रशंसा चाहिँ कसको हुन्छ, ख्रिस्टको हुन्छ. महिमा कसको हुन्छ, ख्रिस्टको हुन्छ. त्यसैले हामी जिउने ख्रिस्टको लागि हो, हामीले सबै जे गर्छौँ त्यो ख्रिस्टको लागि हो. हामी आफ्नो महिमा, आफ्नो प्रशंसा नगरौँ, नखोजौँ, नभनौँ. अनि परमेश्वरबाट कसल चरित्र, अनि प्रभुलाई यस्तो व्यक्ति मनपर्छ, यस्तो व्यक्ति मनपर्छ मलाई, किनभने यो व्यक्ति चाहिँ ख्रिस्ट जस्तै बन्दैछ. त्यसरी नम्रताले आफैलाई प्रचार गर्दैन, नम्रताले अरूको प्रशंसालाई पनि प्रयोग गरेर नाक खुलाउँदैन, नम्रताले बरु अरूले मलाई कतिको अनुग्रह देखाएको छ अनि त्यसमा चाहिँ भरोसा गर्छ. रुथले अझै बोझको प्रशंसाको बरु त्यहाँ बढाइ गर्छ. अनि हामीले गर्ने त्यही हो, ख्रिस्टको काम, अनि ख्रिस्टले हामीलाई जे गर्नुभयो त्यसको हामीले बढाइ गर्ने हो.
त्यसको बारेमा बताउने हो देख्दै हुनुहुन्छ रुथ चाहिँ बोज कस्तो साक्षी भइरहेछ आफ्नै होइन ख्रिस्टको साक्षी बोजको साक्षी अनि हामी पनि हुनुपर्ने त्यही हामी ख्रिस्टको असल साक्षीहरू हुनुपर्ने हो बिस पद हेर्नु अब त्यहाँबाट हामी अर्को शिक्षा हामी देख्नेछौँ बिस पद तब नाओमीले आफ्नी बुहारीलाई भनिन् परम प्रभुबाट उनी धन्य कहाउन् नाओमीका मुखबाट धन्य जल्दा निस्किरहन्छ अब जसले जिउँदा र मरेकाहरूप्रति आफ्नो दया हटाउनु भएको छैन अनि नाओमीले उनलाई भनिन् ती मानिस हाम्रा नजिकका नातेदार हुन् हामीलाई दाम तिरेर छुट्याउने वालहरू मध्ये एक हुन् अब यहाँबाट एउटा महत्त्वपूर्ण शिक्षा के देख्छौँ भने नाओमीले चाहिँ रुथलाई बोजको बारेमा थप कुराहरू सिकाउँदैछ नाओमीले रुथलाई बोजको बारेमा थप कुराहरू सिकाउँदैछ अनि हरेक विश्वासीहरू यस्तै भएको प्रभु चाहनुहुन्छ कि हामीले अरू नयाँ विश्वासीहरूलाई हामी जो पापको विश्वासीहरू हौ हामी जो बाबु आमाहरू हौ आफ्नो छोराछोरीहरूलाई अनि अरू व्यक्तिहरूलाई परमेश्वरको बारेमा अझै सिकाउने व्यक्तिहरू उहाँको बारेमा बताउने व्यक्तिहरू जब तपाईँको नानीले केही सिक्छ सन्डे स्कुलमा भने म शनिबारको बाल सभामा तपाईँ चाहिँ अझै त्यसलाई घरमा बताउनु हुनुपर्छ त्यसैले खालि शनिबारको 45 मिनट एक घन्टाको सङ्गतिमा भरोसा नगर्नुहोस् त्यतिले पुग्छ भने नसोच्नुहोस् त्यो त चाहिन्छ त्यो महत्त्वपूर्ण छ तर बाँकी 7 दिनको बाँकी समय तपाईँसँग हुन्छ तपाईँको नानीहरू अनि कसरी उनीहरूलाई ख्रिस्टको बारेमा थप प्रकाशहरू दिँदै हुनुहुन्छ तपाईँले कसरी सिकाउँदै हुनुहुन्छ त्यो चाहिँ महत्त्वपूर्ण प्रश्न एकैछिन हामी उत्पत्ति 18 जाउँ परमेश्वरले किन अब्राहमलाई नै चुन्नु भयो आफ्नो योजना पुरा गर्न थुप्रै कारण हो तर एउटा कारण चाहिँ मैले देखेको किन अब्राहमसँग अरू व्यक्तिहरू अरूलाई किन चुन्नु भएन किन अब्राहमलाई नै चुन्नु भएन किनभने परमेश्वरले अब्राहमलाई चिन्नुहुन्थ्यो उसको एउटा गुण एउटा चरित्र अनि त्यो उहाँले बताउँदैन छ उत्पत्ति 18:19 पदमा उत्पत्ति 18:19 किनकि म उनलाई भनेको अब्राहमलाई चिन्दछु कि उनले आफ्ना छोराछोरीहरूलाई र उनी पछिको आफ्नो घरानालाई धार्मिकता र न्यायको काम गर्दै परम प्रभुको मार्गमा लागिरहन् भनी के गर्नेछन् हजुर आज्ञा गर्नेछन् फलस्वरूप त्यही कारणले अब्राहमले आफ्नो नानीहरूलाई प्रभुको बाटोमा डोर्याउने भएको हुनाले फलस्वरूप परमप्रभुले अब्राहमको विषयमा जे भन्नु भएको छ त्यो कुरा उहाँले अब्राहमको जीवनमा पुरा गर्न सक्नु किन प्रभुले अब्राहममा यत्रो योजना पुरा गर्न सक्नुभयो हुन त यो पुरै उहाँको तर्फ करार थियो पुरै उहाँको बाचा थियो तर अब्राहमलाई उहाँ चिन्नुहुन्थ्यो कि उसले आफ्नो नानीहरूलाई ठिक बाटोको तालिम दिनेछ के हामी यहाँ बाबुआमाको जिम्मेवारी देख्दैनौँ र नाओमीको कुराबाट के हामी यहाँ पाको विश्वासीहरूको जिम्मेवारी देख्दैनौँ र बाबुहरू विश्वासमा बाबुहरू जसले विश्वासमा भएका साना नानीहरूलाई प्रभुमा डोर्याउन सक्छन् आत्मिक पाको भएका आत्मिक रूपमा बढेका व्यक्तिहरू जसले विश्वासमा जवानहरूलाई प्रभुमा डोर्याउन सक्छन् उनीहरूले प्रभुलाई चिनेका छन् त्यसैले हामी यहाँ धेरै जिम्मेवारी देख्छौँ एउटा पाको विश्वासले ख्रिस्टको बारेमा थप कुरा सिकाउने प्रभुमा डोर्याउने रुथमा फर्क्यौँ अनि अर्को एउटा अन्तिम कुरा हेर्दैछौँ 22 पदबाट रुथ 2:22-23 अनि नाओमीले आफ्नी बुहारी रुथलाई भनिन् हे मेरी छोरी तिमी उनका दासीहरूसँग लागेर जानु असल भयो कि तिनीहरूले तिमीलाई अरू कुनै बारीमा नभेट्टाउन् त्यस तब जौको कटनी र गहुँको कटनी नसिदिन्छ भनेको करिब 2-3 महिना 8 हप्ता भन्दा बढी लाग्छ भने मैले पढेको थिएँ उनी भनेको रुथ शिला बटुल्नलाई बोअजका दासीहरूको साथ साथ लागिरहन् अनि उनी आफ्नी सासूसँग बस्थिन् त्यसैले के देख्छौँ भने नाओमीले रुथलाई ठिक सल्लाह दिँदैछ सल्लाहकारहरूको खाँचो पर्छ हामीलाई ठिक सल्लाहहरू लिन हामी आफ्नै बुद्धिले हामी गर्न सक्दैनौँ अनि थुप्रै व्यक्तिहरूको सल्लाह चाहिन्छ अनि प्रभुले त्यसरी नै काम गर्नुहुन्छ. थुप्रै व्यक्तिहरूको सल्लाहबाट जाँच्दै प्रार्थना सहित हामी ठिक सल्लाहहरू पाउँछौँ अनि हामी ठिक सल्लाह दिने व्यक्तिहरू हुनुपर्छ. त्यसरी नाओमीको एक अध्यायको सल्लाह चाहिँ ठिक थिएन, उसले भन्दैछ फर्केर जाऊ मुआबमा, होइन. अब उसले ठिक सल्लाह दिने व्यक्ति भएको छ, तिमी ठिक बारीमा लागिरह रुख, अरू कुनै पनि बारीमा होइन, ठिक बारीमा लागिरह, उनीहरूको दासीहरूसँग लागिरह. अनि यहाँबाट अर्को कुरा के सिक्छ भने रुख चाहिँ सुन्ने मात्र होइन तर पालन गर्ने व्यक्ति थिए. खालि सुन्ने मात्र होइन तर पालन गर्ने व्यक्ति. बाइबलमा भनेको छ यहाँको एक अध्यायमा, तिमीहरू वचन पालन गर्नेहरू मात्र हो, सुन्नेहरू मात्र होइन, जसले आफैलाई के दिन्छन्? धोका दिन्छन्. रुख चाहिँ पालन गर्ने व्यक्ति थियो. यदि रुख चाहिँ अरू व्यक्तिहरूसँग लागिरहेको भए सायद तिन अध्याय चार अध्याय हामीले पढ्न पाउँथेन, रुचको पुस्तकै पढ्न पाउँथेन. तर त्यसरी रुच चाहिँ ठिक व्यक्तिहरूको सङ्गत गरिरहेछ, ठिक व्यक्तिहरूसँग ठिक ठाउँमा छ ऊ चाहिँ. तपाईँ कस्तो व्यक्तिहरूसँग सङ्गत गर्नुहुन्छ, कस्तो ठाउँमा हुनुहुन्छ, कसरी दिन बिताउनुहुन्छ, कसरी तपाईँको महिना दुई महिना तपाईँको कटनी बित्छ. उत्पत्ति 34 हामी पढ्न त्यहाँ हामी देख्छौँ, लेयाको छोरी दिना चाहिँ त्यस ठाउँका स्त्रीहरूलाई भेट्न गए अनि के भयो, त्यहाँ व्यभिचार भयो उसको जीवनमा. ठिक उसले ठिक व्यक्तिहरूको सङ्गत खोजेन, तर रुख देख्छौँ चाहिँ ठिक व्यक्तिहरूको सङ्गतमा छ अनि त्यहाँ चाहिँ सुरक्षा छ प्रियहरू. अनि कति विश्वासीहरूको जीवन चाहिँ गहिरो विश्वास हुँदैन, उनीहरूको उनीहरू प्रभुमा बढेका हुँदैनन् किनभने उनीहरू सुन्ने मात्र गर्छ, पालन गर्ने गर्दैन. पहिलो कुरा, उनीहरू हप्ताभरि ठिक सङ्गत छैन, व्यक्तिहरूसँग हिँड्नै हुँदैन भनेको होइन. हामी स्कुलमा जाँदा साथीहरू हुन्छ हाम्रो, ख्रिस्ट पनि पापीहरूसँग हिँड्नुहुन्थ्यो तर कहिले पनि उनीहरूको प्रभाव पर्न दिनु भएन. होसियार हुने, कति समय बिताउने, के बोल्ने के नबोल्ने, होसियार हुनुपर्छ हाम्रो नानीहरू साथीहरू बनाउँदा हुँदै. त्यसैले यहाँसम्म चाहिँ के देख्छ भने रुख असल चरित्रहरू, ऊ चाहिँ काम गर्न व्यस्त छ, ऊ आज्ञा पालन गरिरहेछ, ऊ अधीनतामा बसिरहेछ, ऊ नम्र छ. अनि यो चाहिँ भोलि हामी हेर्नेछौँ विवाहको राम्रो तयारी हो. रुखको विवाहको राम्रो तयारी यही नै हो. यसरी नै प्रभुले रुखलाई डोर्याउन सक्नुहुन्छ, ऊ अनज्ञकारी भए, ऊ हठी र घमण्डी भएको भए, उसको ठिक व्यक्तिहरूसँग सङ्गत नभएको भए उसको विवाह असल हुने थिएन, उसको विवाह असल हुने थिएन. तर रुख चाहिँ पर्खिरहेछ, उसलाई विवाहको चिन्ता छैन, उसलाई खालि आफ्नो सासु जसलाई उसले आफ्नो आमा जस्तै मानेको छ अनि आफ्नो आफ्नो लागि प्रबन्ध गर्नु परेको छ, त्यो पनि परमेश्वरको तरिकाले. उसले चोर्न पनि गएको छैन, उसले आफ्नै आइडिया लगाएको छैन, तर प्रभुले जे भन्नुभएको छ, शिला टिप्न जो भन्नुभएको छ म त्यही गर्छु, मलाई मान्छे जेसुकै भन्नुहोस् भनेर ऊ नम्र भएर गएको छ. अनि उसले आफ्नो असल चरित्रको निर्माण गर्दैछ अनि यो चाहिँ विवाहको असल तयारी हो. अनि समय आउँछ जब नाओमीले उसलाई विवाहलाई प्रस्ताव गर्छ अनि प्रभुले डोर्याउन थाल्नुहुन्छ. त्यो चाहिँ हामी प्रभु चाहिँ भोलि हेर्नेछौँ. अनि थुप्रै शिक्षाहरू छ अझै. अनि मेरो प्रार्थना चाहिँ के हो भने तपाईँहरू चाहिँ आफैले बाइबल अध्ययन गर्ने व्यक्ति हुनुपर्छ. संसारको एउटा वैज्ञानिकले के भनेको थियो भने म चाहिँ यस्तो व्यक्तिहरूलाई विद्यार्थी बनाउँछु जुन व्यक्तिहरूलाई चाहिँ मैले कुनै कोठामा लगेँ, चारवटा कुना छ त्यहाँदेखि एउटा कुना देखाएँ भने चाहिँ बाँकी तिनवटा कुना चाहिँ आफै देखाउन सकोस्, आफै अध्ययन गर्ने व्यक्ति होस्. अनि बाइबलमा धेरै कुराहरू छ, तपाईँले त्यसबाट शिला टिप्न सिक्नुपर्छ, तपाईँहरू आफैले पढ्न सिक्नुपर्छ. अनि हाम्रो उद्देश्य पनि यही हो, तपाईँलाई अध्ययन गर्न सिकाउनु, बाइबल कसरी अध्ययन गरिदो रहेछ. अनि जब जति तपाईँ टिप्दै हुनुहुन्छ त्यो राम्रो गर्दै हुनुहुन्छ, अनि त्यसरी सिक्नुहोस् अध्ययन गर्न. अनि प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्. अनि रुख जस्तै हामीहरू ठिक ठाउँमा आउँ, नाओमी जस्तै हामीले हाम्रो छोराछोरीहरूको फिक्री गरौँ, उनीहरूले कहाँबाट खाइरहेको छ, केबाट लिइरहेको छ, कसरी बढ्दैछ, कसरी समय बितायो, आँखा चिम्लेर नबस्नु, शैतानले तपाईँको छोरालाई तपाईँको छोरीलाई नरक पुर्याउन चाहन्छ. यसमा होसियार हुनुहोस्, यो गम्भीर कुरा हो. आफ्नो छोराछोरीलाई संसारमा गुमाउन चाहनुहुन्छ र कसैले जाँदैन, तर हामी होसियार भएन भने हामीले गुमाउँछौँ. अनि यसको हिसाब हामीले बुझ्नुपर्छ कि प्रभुलाई. प्रभुलाई धन्यवाद होस् सिमोन भाइ आएर हामीलाई उता भजन प्रयोग गर्न सक्नुहुन्छ. सबैलाई धन्यवाद.
सबैलाई धन्यवाद. भन्नुको लागि उहाँले थुप्रै कुराहरू